ہمارے سارے ناظرین جانتے ہیں کہ پچھلے ہفتے بھی اسی ٹاپک پہ بات ہوئی ہے, خاندان کی جو تشکیل ہے اس کی ضرورت یا اہمیت, بہرحال دونوں ایک ہی طرح سے اس پہ میرے خیال اہمیت کے حامل ہیں کہ کیوں اس کی تشکیل دی جائے یا اس کی کیا اہمیت ہے اور اس کی ضرورت کیا ہے.
بھائی تشکیل, اگر ایک تو بہت بڑی وجہ یہ ہوتی ہے کہ انسان جو ہے وہ معاشرے میں رہنا چاہتا ہے, تنہا نہیں رہنا چاہتا, تو اگر یہ خاندان تشکیل نہیں پائے گا تو پھر کیسے بڑھے گی تعداد لوگوں کی اور کیسے مطلب سماج بنے گا, سوسائٹی بنے گی, معاشرہ بنے گا. تو ایک تو یہ کہ نسل انسانی کو آگے بڑھانے کا جو ذریعہ ہے وہ اس کے علاوہ یعنی جو اسلام نے بہت ساری چیزوں کو مد نظر رکھا ہے. اس خاندان کی تشکیل کا سب سے پہلا مقصد جو ہے وہ ہے انسان کو سکون اور اطمینان فراہم کرنا, دونوں پارٹیز یعنی لڑکی بھی اور لڑکا بھی, دونوں کو سکون اور اطمینان فراہم کرنا. اس کے لیے جو اقدامات کیے جاتے ہیں ظاہر ہے کہ وہ اس سے پہلے سے کیے جاتے ہیں کہ آپ کا ہم کف ہو, یعنی ایک جیسے فکر کے لوگ ہوں, ایک فکر نزدیک ہوں, اور کم سے کم یہ ہو, اگر بہت زیادہ وہ نزدیک بھی نہ ہو تو کم سے کم مطلب پارٹیز میں یہ ہو کہ وہ ایک حساب سے اپنے آپ کو تبدیل کرنے پر کسی حد تک تیار ہوں, یعنی جیسا ماحول ہو ماحول کو بہتر بنانے کے لیے ہم کیا کر سکتے ہیں, کتنا صبر ہے ہم میں, کتنا برداشت ہے, یا ہم دونوں کو ایک دوسرے کے خیالات کا احترام کرنا چاہیے. یہ کر کے جب یعنی شادی ہوتی ہے تو شادی کے لیے یہ کہ جس وقت عقد ہوتا ہے اس وقت میں نے روایتوں میں دیکھا ہے کہ یعنی ہے کہ خدا خود کہتا ہے کہ ہم ان کے دلوں میں محبت ڈال دیتے ہیں, ہم ان کے دلوں میں محبت ڈال دیتے ہیں. تو وہ محبت جو ہے وہ جو خدا نے وعدہ کیا ہوا ہے, تو جب دونوں طرف سے خلوص ہوگا اور دونوں طرف کی فکر تقریباً ایک جیسی ہوگی, ایک دوسرے کو پسند کرتے ہیں تو کر رہے ہیں, تو اس کے بس یقیناً محبت بڑھے گی روز بروز. ہم یہاں تک اس میں پہنچے تھے کہ مطلب یہ رشتہ جو ہے اس لحاظ سے اگر آپ دیکھیں تو صرف یہ نہیں ہے کہ دو لوگ جو تھے وہ ایک چھت کے نیچے آ گئے, ایسا نہیں ہے, بلکہ یہ روح و جان کا رشتہ کہا گیا ہے اس کو. یعنی ایک طرح سے آپ دیکھیں تو عقد جو ہے وہ کانٹریکٹ ہے,
بالکل
ہے نا, تو جب بھی اگر خدا نخواستہ کوئی مسائل ہوں تو آپ اس کانٹریکٹ کو توڑ سکتے ہیں, لیکن تر حقیقت یہ رشتہ روح و جان کا رشتہ ہوتا ہے, اور کانٹریکٹ کی شکل صرف وہیں اختیار کرتا ہے جہاں پر پہلے سے شادی کے سلسلے میں خیالات کا احترام, کف ہم کف ہونا یعنی ایک جیسے سطح کا ہونا, یہ ساری چیزیں نہ دیکھی گئی ہوں, عموماً وہاں پر ہوتا ہے. تو ہم پچھلے پروگرام میں یہاں تک پہنچے تھے کہ شادی ہوئی, عقد ہوا, خدا نے دل میں محبت ڈالی, اور اب ایک ایسا مرکز وجود میں آیا, ایک ایسا گھرانہ وجود میں آیا کہ جو انشاءاللہ آئندہ جسے کہتے ہیں کہ اسلام توحیدی لوگوں کا مرکز, توحیدی لوگوں کی پیدائش کا مرکز ہوگا اور ان کی تربیت کا مرکز ہوگا. یعنی سب سے پہلی چیز وہی کہ نسل آئندہ نسل وجود میں آنے والی ہے, لیکن اسلام کہتا ہے کہ صرف یہی نہیں ہے, یہاں پر ہم فکری بہت ضروری ہے اور یہاں پر ایک دوسرے سے انس بہت زیادہ ضروری.
جی بہت شکریہ, انشاءاللہ یہ اہم ٹاپک جو ہے میرے خیال سے ہمارے معاشرے کی ضرورت بھی ہے, خاص طور سے یہ ہم کف ہونا. کئی جگہوں پہ یہ بھی دیکھا جاتا ہے محترمہ زہرا زیدی صاحبہ کے بس چونکہ رشتہ دار ہیں, کزن ہیں, تو اس وجہ سے بس ان کی آپس میں جو ہے وہ رشتہ کر دیا جاتا ہے. انشاءاللہ اس کے اوپر ہم لوگ بات کریں گے. اچھا اب خانوادہ ایک ہے تشکیل پا گیا, لڑکے اور لڑکی کی شادی ہو گئی, ایک فیملی بن گئی, اب ان کی ظاہر ہے کچھ ذمہ داریاں بھی ہوں گی اس کے اندر.
بھئی ذمہ داریاں تو بہت زیادہ ہیں, جس میں سب زیادہ میں نے دیکھا کہ ان کے درمیان خدا نے جو محبت رکھی ہے وہ صرف محبت نہیں ہے, اس کے لیے جو لفظ استعمال کیا گیا ہے وہ مودت کا لفظ استعمال کیا گیا ہے, مودت اور رحمت. یعنی خاندان میں مودت اور رحمت پیدا کرتا ہے خدا. مودت کیا چیز ہے؟ یہ محبت سے الگ چیز ہے. محبت جو ہے وہ ایک جذبہ ہے جو انسان کے دل میں رہتا ہے.
صحیح.
اب یہ ہو سکتا ہے کہ جیسے ایک شخص, ایک کوئی بھی ہے کہ مطلب اس میں دو دوست ہیں, دو سہیلیاں ہیں آپس میں, ان میں محبت, ایک کے دل میں دوسرے کی محبت ہے, دوسرے میں کوئی خاص نہیں ہے.
اچھا
نا, لیکن جب یہ میاں بیوی کے درمیان یہ جو محبت اور رحمت رکھا گیا ہے, مودت کا مطلب ہوتا ہے کہ یہ کہ جو جذبہ دل میں ہے محبت کا, وہ بروئے کار آئے جو رفتار کے ذریعے, یعنی اس میں رفتار بھی شامل ہے,
عملی شکل,
عملی شکل جو ہے وہ بھی شامل ہے, یعنی اگر یہ نہ ہو تو پھر مودت نہیں ہے. कि उसमें आपके जो जज्बात हैं वो आपके अमल के ज़रिए ज़ाहिर होने चाहिए, इस पर बहुत ज़्यादा ज़ोर दिया गया है ख़ानदान के सिलसिले में। तो उसके लिए मियां बीवी का एक दूसरे के लिए फ़र्ज़ ये होता है कि ज़ाहिर है कि खुदा ने जो मोहब्बत दिल में डाली थी, जो मवद्दत दिल में डाली थी, उसमें अब इन्होंने ज़िंदगी शुरू की। अब शादी के शुरू के चंद दिन तो मेहमानदारियाँ और ये सारे में गुजरे, उसके बाद बीवी से इसलिए शुरू करें क्योंकि एक तो खुद औरत होने की वजह से किस चीज़ को बेहतर समझते हैं, दूसरी चीज़ ये कि बीवी का जितना ज़्यादा बीवी समझदार होगी तो अगर शौहर कम भी खुदा ना खास्ता समझदार हो तो भी ज़िंदगी अच्छी गुजर जाती है। बीवी का ज़्यादा समझदार होना बहुत ज़्यादा ज़रूरी, और यूँ दोनों पार्टियों का, दोनों तरफ़ैन का यानी जो है वो समझदार होना बहुत ज़रूरी। वो शौहर के मिजाज को समझना शुरू करें, वो शौहर की ज़रूरियात को समझना शुरू करें, उसकी मर्ज़ी को समझना शुरू करें। उधर भी यही है, यानी शौहर की तरफ से भी यही है कि इन सारी चीज़ों को वो समझना शुरू करे, ये किस माहौल से आई है, इसकी क्या फिक्र है, इस चीज़ से ये रंजीदा हो जाएगी, इस चीज़ से ये खुश होगी, ठीक है ना। तो इसमें सबसे बड़ा हाथ जो होता है, जिस चीज़ पर बहुत ज़्यादा ज़ोर दिया जाता है कि आप ये देखें, इन सारी चीज़ों को देखें और एक दूसरे के सबसे पहले जिस चीज़ को शुरू करें वो जज्बात का एहतराम। कभी भी ऐसी कोई बात ना कहें, यानी अभी आप शुरू की ज़िंदगी है कि आपकी के घर में तो फला चीज़ मैंने देखी, वो तो बड़ी यूं थी, मजाक उड़ाने वाली चीज़ थी, वो थी मुझे तो बिल्कुल पसंद नहीं आई। ये नहीं, अभी आप एक दूसरे को समझ रहे हैं तो इस वक्त आप अपनी रफ्तार, अपनी मोहब्बत को अपनी रफ्तार से जाहिर करके आप सामने वाले का एतमाद हासिल कर रहे हैं। जब मोहब्बत में की खास बात यह होती है कि उसमें कशिश होती है और दुनिया के का हर जर्रा दूसरे जर्रे के लिए कशिश रखता है, तो जहाँ पर खुदा ने खुद मोहब्बत का और मुअद्दत का वादा कर रखा हो वो कशिश बहुत ज़्यादा बढ़ती है। तो दोनों तरफ से मुअद्दत हो, दोनों एक दूसरे का एहतराम करें और एक दूसरे के सबसे पहली चीज़ के जज्बात का ख्याल रखना शुरू करें। अगला कदम जो उसमें है वो ये कि एक अब मिजाज को किसी हद तक समझने लगे, जब शौहर दफ्तर से आएगा तो क्या करना है। अब कुछ और अरसा गुजरेगा तो आपको फिर ज़्यादा अंदाज़ा होगा कि शौहर की आमदनी क्या है, ठीक है। तो अब आप, और अगर आप खुद भी काम करती हैं तो आपको ये पता है, और घर में क्या क्या ज़रूरियात हैं, तो अगर आप खुद भी काम करती हैं तो आप ये देखें कि घर मिल के कैसे चलाया जाएगा। उसमें कहीं इंसल्ट करने की, कहीं एक दूसरे की तोहिन करने की कोई ज़रूरत नहीं, खुसूसन शौहर की, भाई आपके पैसे तो इतने ही नहीं, मैं अपने पैसे मिलाए देती हूँ, ये नहीं। बल्कि हम अगर घर के लिए फला चीज़ खरीदें तो कैसे खरीदें, दोनों राय करके, दोनों एक दूसरे से बातचीत करके। अगर शौहर पर जिम्मेदारियां हैं अपने घर की, या बाज़ लड़कियों पर जिम्मेदारियां होती हैं कि भाई घर में बाप नहीं है या कोई ऐसा वो नहीं है, हैं भी माँ बाप तब भी, तो उसमें शौहर को उसके साथ ये हमदर्दी और इस अपनी रफ्तार से उसको ये जता, अपने रवैये से बीवी को ये जता दे कि मुझे कोई एतराज़ नहीं है कि तुम अगर अपने घर वालों की मदद कर रही हो या उनके लिए तुम्हारा फ़र्ज़ है। वो खुद जब कहेगा तो उसकी फिर वो छुपा के, एक दूसरे को से छुपा के अपने वालदैन अपने घराने को कोई चीज़ देने की ज़रूरत पेश नहीं आएगी।
क्योंकि ये हमने बहुत ज़्यादा देखा है कि लड़का तो हेल्प करता है माली तौर पर अपने वालिदैन की, बहन भाइयों की, लेकिन इस तरफ से ये हक नहीं दिया जाता है कि भाई ये जो लड़की आई हैं इनकी भी तालीम के सिलसिले में बहुत आखिर खर्च हुआ है, वालिदैन ने किया, उनकी भी माली हालत हो सकता है कि ज़्यादा मजबूत ना हो, लड़की को क्या इजाज़त है या नहीं है। आम तौर पर हमने देखा है कि इसकी बहुत इजाज़त नहीं दी,
इजाज़त की बात नहीं होती इसमें, समझ एक दूसरे से हम फिक्री की बात होती है। अब शौहर समझ रहा है, बीवी कह नहीं रही है, अगर उसने खुद से बीवी से ये कहा कि देखो वहाँ पे तुम्हारे अम्मी अब्बू को ज़रूरत होगी या नहीं होगी तो तुम उनके लिए ऐसा सलूक करो कि वो तुम्हारी कमी महसूस ना करें, तो होगा क्या कि शायद वो दिल से ना कह रहा हो, 50% ये भी हो कि भाई यहाँ ज़्यादा खर्च करे दिल, लेकिन ये अल्फाज उसके बीवी के दिल पर सुनहरी हरूफ से लिख जाएंगे। उसका नतीजा ये होगा कि ये मोहब्बत और बढ़ेगी, नज़दीकी और बढ़ेगी। अब जब बीवी फिक्र करेगी तो फिर शौहर से भी यही कहेगी कि आप अपने वालदैन का, आपकी जो जिम्मेदारियाँ हैं, देखिए मेरी वजह से
उनमें कमी ना आए, नहीं लगेगा
उसको, बुरा नहीं लगेगा, आपको वो जिम्मेदारियाँ आप निभाएं अपनी, और घर तो हम दोनों मिलकर चला ही लेंगे। ये फिक्र और ये अल्फाज जब एक दूसरे के लिए इस्तेमाल होते हैं तो फिर जो नज़दीकी पैदा होती है, वो नज़दीकी जब बच्चा होता है तो वो बच्चा उस चीज़ को, उस जज्बे को जज्ब कर रहा होता है, समझ नहीं रहा होता है, जज्ब कर रहा होता है, बिल्कुल जैसे एक स्पंज हो, जैसे ब्लॉटिंग पेपर जो होता है वो जज्ब करता है, उस तरह वो अपने अंदर जज्ब कर रहा है। और जैसे जैसे वो बड़ा होता जाएगा, वो इस हमफिक्री को, वालदैन की हमफिक्री को, घर के माहौल की जो सुकून और इत्मीनान उसको होगा, उससे वो एक बेहतर शख्सियत का मालिक अभी से बनना शुरू कर देगा। तो इसमें जो चीज़ मवद्दत रखी गई है, इसके अलावा रहमत रखी गई है। रहमत में बहुत सारी चीज़ें आती हैं। कहते हैं कि बाज़ रवायतों में था कि भाई रहमत यानी एक दूसरे पर रहम खाना, दो शक्लों में, कि अगर एक जो है वो कमज़ोर है किसी भी लिहाज से, भाई लड़की आई है गरीब घर से आई है, लड़का खुद गरीब घर का है, तो रहम दूसरे में आया नहीं। रहमत का लफ्ज़ इस्तेमाल किया गया है अगली जनरेशन जब सामने, अगली नस्ल जब पैदा होगी, तो जो वालदैन उस पर रहम खाएंगे, वो अभी जिस तरह से उसकी परवरिश करेंगे, उस मोहब्बत को यानी उस शफ़क़त को रहमत का नाम दिया गया है। तो जब हर घर में यानी मवद्दत और रहमत बहुत ज़्यादा ज़रूरी है, इससे रिश्तों में बहुत ज़्यादा मजबूती आती है, और इससे ये होता है कि घर में बरकत और सारी चीज़ें आती हैं, और शख्सियत बन के उभरती है, मियाँ बीवी की भी मुअस्सर होती है और अगली नस्ल की भी।
बहुत शुक्रिया, बहुत ही दिलचस्प बातें, और इंशाल्लाह नए नए निकात भी हमारे नाज़रीन को यहाँ पर। बाज़ दफ़ा होता है बहुत कुछ इंसान ने पढ़ा है, देखा है, सुना है, लेकिन जब इस तरह के टॉपिक्स पे बातचीत होती है तो इंसान एक नए नुक्ते की तरफ उसकी तवज्जो जो है वो मबजूल होती है और कुछ सीखता है। अब हम यहाँ तक पहुँचे हैं, बहरहाल पिछले हिस्से में भी अज़्वाजी ज़िंदगी को कामयाब करने के लिए मियाँ बीवी अपनी जद्दोजहद कर रहे हैं, जिनको वाकई जो सीरियस हैं, संजीदा हैं और चाहते हैं एक अच्छी ज़िंदगी गुजार सकें। अब मज़ीद किन बातों का ख्याल रखें?
देखिए, जिन बातों का ख्याल रखना होता है उनमें एक तो ये कि खुसूसन शौहर को जिस बात की बहुत कोशिश करनी चाहिए वो ये कि बीवी के सिलसिले में कंजूस ना हो, उसके हाथ खुले हों, खुश अख्लाक हो, यानी गुस्सा और ये जहर है ज़िंदगी के लिए। खुसूसन जो लोग तंजिया गुफ्तगू के आदि होते हैं वो बहुत ज़्यादा नुकसान पहुंचाते हैं और अपनी तरफ से बहुत ज़्यादा नफरत पैदा करते हैं हर रिश्ते में, वो रिश्ता मियाँ बीवी का हो, बाप बेटे का हो, या कोई दूसरा बहन भाई का हो। तंजिया गुफ्तगू बहुत ज़्यादा जहर होती है, इसका बहुत ज़्यादा ख्याल रखें। तो एक तो ये कि माली लिहाज से ये नहीं कि आप इतना हाथ खोल दें कि फिर आपको खुदा नखास्ता रिश्वत और गलत कामों की तरफ जाए, यानी खुदा की नाराज़गी आप किसी सूरत से भी मोल नहीं लेंगे खानदान को खुश रखने के लिए। लेकिन खानदान को खुश रखने के लिए एक तो आपको यानी पैसे में हाथ खुला रखना होगा थोड़ा, कि ज़रूरियात के लिए अपने मुताबिक अपनी हैसियत के मुताबिक अपनी जायज बिल्कुल कि जायज़ ज़रूरियात, और फिर अपने ज़ाहिर है कि आपकी जो आमदनी है उसके लिहाज से आप कंजूसी ना करें, वो बहुत ज़हर है। और दूसरे आप बहुत ज़्यादा खुश मिजाज रहें, ये नहीं कि अगर दफ्तर के मसाइल हैं वो आप लेके आए, आपका मूड ख़राब है, अब आपसे कोई बात ना करे, ये चीज़ बहुत ज़्यादा जहर साबित होती है ऐसी ज़िंदगी में, इज़्दवाजी ज़िंदगी में। और जो इसके अलावा ये कि आप मतलब जैसे शोख तबा जिसे कहते हैं, मजाक भी करें घर में, छोटे छोटे जोक्स हैं वो हैं, किसी को छेड़ दिया, किसी को कुछ कह दिया, ये सारी चीज़ें बहुत अपनापन लाती हैं। उसका नतीजा ये होता है कि मान लीजिए कि एक शौहर जो है वो हमेशा बहुत अच्छी तरह खुश अखलाकी से कुछ छेड़ रहे हैं, कुछ मजाक कर रहे हैं, कुछ ये कर रहे हैं, अचानक एक दिन उस पर कोई बहुत ज़्यादा यानी कोई ऐसी बात हुई कि जो उसे पसंद नहीं आई बाहर कहीं, या कोई ऐसा मसला खड़ा हो गया, तो उस वक्त बीवी उससे पूछेगी कि क्या बात है आज, मतलब हर एक उस फ़र्क को महसूस करेगा, और फ़र्क महसूस करेगा तो हर एक, अगर बच्चे जो भी थोड़े समझदार हैं तो वो भी परेशान हो जाएंगे कि बाप को या माँ को क्या ऐसी परेशानी लायक हो गई जो आज दूसरे यानी दिनों से ये बहुत ज़्यादा मुख्तलिफ हैं। तो उससे एहसास होगा कि लोग मुझसे कितनी मोहब्बत करते हैं, समझे, उस उन मौक़ों से ये ज़ाहिर होगा। और ये जो लोगों का अपनी तरफ जो मुतवज्जे होना है, ये इंसान को बड़े तकवियत देता है, बहुत सुकून देता है। ख़ानदान का मकसद ही यही होता है, तश्कील का मकसद ही जो होता है वो ये होता है कि सुकून और आराम मिले, जज्बाती लिहाज से भी, फिक्री लिहाज से भी, ऐसी जगह होना चाहिए ख़ानदान को। तो इसमें शोख तबी हो, आप मजाक हंसी भी करते हों, आप अच्छी तरह से तहजीब के साथ सबसे पेश भी आते हों, आपका हाथ भी खुला हुआ हो, तो ये सारी चीज़ें उसको शोहर को ख्याल रखना चाहिए इनका, ख़ास तौर पर कि बीवी को ये एहसास ना हो कि पैसा है मुझसे बचा रहा, ये ना होने पाए। उधर बीवी को ये ख्याल रखना चाहिए कि हम अपने अखराजात को ऐसी हद में रखें कि हमारा शोहर जो है गलत काम की तरफ ना जाए।
सही,
غلط کام کی طرف نہ جائے, ہم اس کو ایسا کریں کہ وہ اپنے آپ اس میں احساس کمتری نہ پیدا ہونے پائے. اگر آپ نے دو چار بار, مان لیجیے آپ کی تنخواہ زیادہ ہے اور اس کی کم ہے, یا آپ بڑے گھر سے آئی ہیں اور اس شوہر جو ہے وہ ذرا معمولی گھر کا ہے, آپ ایسا نہ کریں کہ آپ اس کو یہ ظاہر کریں ہمارے گھر میں تو یہ ہوتا تھا, یا میری تنخواہ تو ہے ہی مطلب وہ, اب آپ کی تنخواہ سے تو گھر چلتا ہے, یا آپ کے آپ کہہ کے بھول جائیں گی لیکن اس کے دل پہ لکھ جائے گا. اور یہ چیز ازدواجی زندگی میں بہت زیادہ زہریلا اثر دکھاتی ہے اور بہت دوریاں کر دیتی ہے کہ خاندان کا مقصد ہی فوت ہو جاتا ہے ایسی کیفیت سے. تو بیویوں کو اس کا, شوہر کے جذبات کا خیال رکھیں اور شوہر کی انا کا خیال رکھیں. مردوں میں انا بہت ہوتی ہے,
بالکل,
کہ یعنی اگر اس کی انا ٹوٹ گئی تو آپ نے گویا اس کو مار دیا. عورت میں انا, عورت کو اپنی کم رکھنی بھی چاہیے, اس لیے کہ اسے دنیا کا بہت زیادہ مقابلہ اسے کرنا پڑتا ہے اور بہت جگہوں کے اوپر اس وہ یعنی جیسے کہتے ہیں کہ عورت نرمی دکھا کے جو بڑے کام کر لیتی ہے,
بالکل جھک جاتی ہے نا,
جھک جانا اس کا,
جھک جانے سے کامیابی
اٹھا دیتا ہے,
بالکل اس کو عزت, جھک جانا اس کو.
لیکن مرد کے ساتھ یہ نہیں ہوتا, مرد میں انا بہت ہوتی,
بالکل.
اگر اس کی انا مجروح ہو گئی تو گویا زندگی آپ کی بہت زیادہ تلخ ہو گئی,
بالکل.
اور اگر شوہر نے برداشت بھی کر لیا تو بھی وہ آپ کے لیے بہت زیادہ یعنی مشکل کا سبب بنے گی, کسی نہ کسی موقع پر ہو سکتا ہے اس کی زبان پر آ جائے. تو ان باتوں کا عورت کو بہت زیادہ خیال ہونا چاہیے. اور دونوں طرف کے لیے میں نے تاکید دیکھی ہے احادیث میں کہ جس چیز پہ بہت سا کہ محبت کرتے ہو, مودت کرتے ہو, تمہاری رفتار سے ظاہر ہے, زبان سے کہنا ضروری ہے.
یہ بہت اہم ہے,
یہ بہت اہم ہے.
بس کہتے نہیں دل میں ہے,
ہمارے معاشروں میں یہ بہت کم ہے,
بہت کم ہے, واقعی میں بہت کم ہے.
اور کہ میں تمہیں
زبان پہ نہیں لاتے.
اچھا آپ بیوی کی کبھی اس کی تعریف کر دیں, لباس بہت اچھا لگ رہا ہے, تم بہت اچھی لگ رہی ہو, یا بیوی شوہر سے یہ کہہ دے, کوئی حرج تو نہیں ہے,
بلکہ ثواب ہے. رسول خدا کی بہت حدیثیں وارد ہوئی ہیں,
بہت زیادہ ثواب ہے ایک دوسرے کی تعریف کرنے کا. اور تو اس طرح سے ایک دوسرے یعنی ایک دوسرے کا دل جیت لیتے ہیں یہ کہہ کے کہ ہاں بھائی اسے میری طرف مجھ پر توجہ ہے,
اسے
یہ ہاں اس لیے مجھے چاہتی ہے یا یہ مجھے چاہتا ہے. یہ جذبہ بار بار بیدار ہوتا ہے محبت کے اظہار سے. اور اس میں خان دوسرے یعنی گھر کے دوسرے افراد کا اگر ساتھ میں, یا اگر ساتھ میں نہیں ہے تو خاندان کے دوسرے افراد یعنی دونوں طرف کے والدین اور دونوں طرف کے بھائی بہنوں کا بھی بہت زیادہ ہاتھ ہوتا ہے کہ وہ ایک دوسرے کے سامنے ایک دوسرے کی تعریف کریں, یعنی بیٹے کے سامنے بہو کی تعریف اور بیٹی کے سامنے داماد کی تعریف. یہ بھی بہت اہم ہے, لیکن زیادہ اہمیت جو ہے ایک دوسرے کی تعریف اور ایک دوسرے سے اظہار محبت ہے, جو خاندان کی بنیاد کو بہت زیادہ مضبوط کر دیتا ہے اور ایک دوسرے کے درمیان بہت زیادہ اعتماد اور اعتبار پیدا کر دیتا ہے.
بہت انشاءاللہ کہ ان نکات کی طرف ہمارے ناظرین ضرور دھیان دیں گے. بہت ہی اہم نقطہ تھا ایک دوسرے کی تعریف کرنا, لیکن تھوڑا بہت خیال رکھنا چاہیے, بعض دفعہ ایسے لوگوں کے سامنے تعریف نہ کی جائے کہ جن کو بالکل بھی برداشت نہیں, اور ان کا جو مقام ہے وہ شاید مثلا جیسے میں نے یہ دیکھا ہے کہ اگر شوہر نے اپنی بیوی کی تعریف کر دی کچھ ایسے اپنے عزیزوں کے سامنے, اس کے بعد بیوی کو جھیلنا پڑا. یہ اس میں ہم اگر
لوگوں کے سامنے تعریف نہیں, وہ ایک دوسرے کی تنہائی میں تعریف,
یہ ہاں یہ
ایک دوسرے کی تنہائی میں تعریف. جب آپ
اس کو اگلے حصے میں اگر آپ تھوڑا سا اس پہ اشارہ ڈالیے تو
چلیے. ناظرین آپ دیکھ رہے ہیں پروگرام نسیم زندگی, احمد رمی صاحب کا شکریہ ادا کرتی ہوں. کہتے ہیں کہ اگر ہم ایک صحت مند خاندان چاہتے ہیں تو شوہر کو وہ تمام کام کرنے چاہیے جس سے اس کو لگے کہ اس کی بیوی خوش ہو سکتی ہے. البتہ انہوں نے اور دوسرے الفاظ کا استعمال کیا تھا, میں نے شارٹ کر کے اس کو بتایا ہے. اس کے علاوہ وہ لکھتے ہیں خوش رفتاری, اچھے اخلاق اور باہمی تعاون سے جو بھی اب مشکلات پیش آتی ہیں ان کو مل کر میاں بیوی کو حل کرنا چاہیے تاکہ ان کی زندگی بہتر رہے.
بہت اچھا کیا ہمارے ناظر نے, میں نے یہی کہا تھا پروگرام کے شروع میں بھی اپنی رائے کا اظہار کریے کچھ کہنا چاہتے ہیں, تو بہت شکریہ ان کا. یہاں تک پہنچے ہم کہ آپ نے فرمایا کہ کبھی کبھی تعریف کو اپنی زبان پر بھی لانا چاہیے, صرف یہ نہیں کہ دل میں تو دل ہی میں رہے.
وہ کبھی بھی نہیں بلکہ کبھی کبھی نہیں بلکہ اکثر اکثر. اور اس کی تعریف آپ جو ہے اگر آپ یہ محسوس کرتے ہیں کہ کچھ ایسے لوگ ہیں اطراف میں آپ کے جنہیں یہ چیز اچھی نہیں لگے گی, یا جو بھی, آپ زیادہ تر اس تعریف کو جو اپنی پرائیویٹ بالکل جو زندگی ہے اس میں تعریف کریں, ایک دوسرے کی خوبیوں کو سراہیں, ایک دوسرے کے کیے ہوئے کاموں کو سراہیں, اس کی تعریف کریں. یا یہ کہ جیسے آپ نے میرے لیے فلاں کام کیا, آپ کو بہت زحمت ہوئی ہوگی, یعنی کچھ جملوں میں یہ بات کہہ کے کہ آپ نے فلاں جو میرے والدین کے لیے, چاہے وہ میاں ہو یا بیوی ہو, جو کام آپ نے کیا ہے یا جو زحمت کی ہے, واقعی میں بہت شکر گزار ہوں, یہ لفظ آپ میں دوری نہیں پیدا کرے گی, بہت نزدیک.
یہ تکلف نہیں ہے, بات کہتے ہیں کہ ضرورت نہیں ہے کہنے کی, تو تکلف
نہیں ہے, بلکہ یہ حقیقت ہے. یہ جملے آپ کے کہنا کہ بھائی تم بہت کر رہی ہو یا تم بہت کر رہے ہو ہمارے گھر کے لیے, اور اتنا تو مطلب آدمی عام لوگ نہیں کر پاتے, عام لوگ نہیں کرتے, یہ بہت اہم جملے ہوتے ہیں. جو چیز بہت بری ہوتی ہے اس کے لیے کہ غصہ اور دوسری چیز ضد, یہ دو چیزیں جو ہیں یہ کسی بھی رشتے کے لیے بہت بری ہوتی ہیں, اور خصوصاً ازدواجی زندگی میں یہ چیز دونوں چیزیں بہت زیادہ یعنی غلط ہوتی ہیں, بہت زیادہ اس کا اثر بہت برا پڑتا ہے غصہ کرنے کا. لیکن اب مان لیجئے کہ اچھا لوگ, بعض لوگ یہ کہتے ہیں وہ فلاں غصور ہے, نہیں ایسا ہوتا نہیں ہے, ہوتا یہ کہ آپ نے اس کو غصور کہہ کے چھوڑ دیا بچپن میں, اور اس کو یہ نہیں سمجھایا کہ مطلب غصہ جو ہے انسان میں, میں نے کہیں پڑھا تھا کہ وہ بس کچھ لمحوں کے لیے آتا ہے, باقی وقت وہ اپنے غصے کو صرف بنائے رکھتا ہے روب جمانے کے لیے.
تربیت میں ہوتا ہے غصیلہ پن جو ہے, یہ اس کی تربیت میں آ گیا.
تربیت میں نہیں, بلکہ وہ یہ چھوڑ دیا نا, یہ ہمارا ایک پلس پوائنٹ ہے یا یہ ہمارا قوت یعنی نقطہ قوت ہے,
طاقت ہے, طاقت پاور ہے,
پاور نہیں, چاہے وہ بیوی میں ہو یا شوہر میں. غصہ بہت زہر ہوتا ہے, اس کے سامنے دونوں میں سے اگر بیوی غصور ہے یا میاں غصور ہے, کسی وقت کسی چیز پر دونوں کو غصہ آیا, تو اس میں جیتنے والا وہ ہوتا ہے جو صبر کرتا ہے. اور گھر کو چلانے کے لیے اس بات کی بہت زیادہ اہمیت ہے کہ آپ جو ہیں وہ اگر سامنے والا غصے میں ہے تو یا تو آپ اٹھ کے چلے جائیں یا کوئی ایسی بات کریں کہ ہاں تمہیں یہ بات تو صحیح ہے لیکن دیکھو پھر غور کریں گے, پھر اس پر بات کریں گے, یعنی کسی بھی ایسی شکل میں صبر کر کے اگر آپ اس کو برداشت کر لیں گے تو اگلے 10 منٹ میں آپ کو پتہ چل جائے گا کہ غصہ نہ کر کے آپ نے جوابی غصہ نہ کر کے آپ نے کتنا اچھا کیا, ورنہ اگر آپ نے اس کا سخت جواب دیا تو دوسری طرف سے اور زیادہ سخت جواب ملے گا, اور یہ چیز پھر ہفتوں اور مہینوں اور بعض وقت یہ ہوتا ہے کہ پوری زندگی کے بربادی کا سبب بن جاتی ہے. تو غصہ اور ضد چھوڑ دیں, خصوصاً میاں بیوی کے رشتے میں یا کسی بھی دوسرے رشتے میں, ورنہ اس سے بہت زیادہ نقصان ہوتا ہے. اور صبر اور خوش اخلاقی کو جتنا زیادہ آپ اپنائیں گے اتنے ہی زیادہ آپ کی زندگی کامیاب رہے گی. اور اگر وقت ہے
جی, ایک دو منٹ کا ہے,
دو منٹ تو بس مطلب مختصراً یہ کہنا ہے کہ جو مودت ہے وہ آپ اپنی رفتار سے ظاہر کرتے رہیں, چاہے سامنے والا غصے میں ہے تب بھی, یعنی آپ کی رفتار میں وہ محبت ہونی چاہیے کہ آپ اگر آپ ایک ناگواری سے ایک بار دیکھ دیں یا چہرے پر آپ کے آ جائے گا تو سامنے والا خود شرمندہ ہوگا. زبان کا استعمال نہ کریں, جتنا صبر کریں گے غصے کے مقابلے میں, اور اگر کوئی مان لیجئے فطرتن ہے یا آپ جیسا ہمارے یہاں کہتے ہیں تو ضدی فطرت کا ہے, جتنا صبر ہو سکے کریں, بعد میں وہ یقیناً پشیمان ہوگا جس نے بھی ضد کی ہے, چاہے شوہر نے یا بیوی نے, یہ خیال رکھیں. اور بات کی پشیمانی اور شرمندگی جو ہے وہ اس کے لیے خود کے لیے بری ہے کیونکہ اس نے اپنے کو بھی نقصان پہنچایا, لیکن
اپنی زندگی بھی تو متاثر ہو رہی ہے.
لیکن یہ کہ بہرحال یہ خاندان کو سنبھالے رہے گا, آپ کا صبر اور آپ کی برداشت جو ہے یہ آپ کے خاندان کو ٹوٹنے سے اور آپ لوگوں کے درمیان فاصلہ پیدا ہونے سے بچائے رکھے گی, اور یہی ساری چیزیں ہیں جو کامیاب زندگی.
بالکل محترمہ زہرہ زیدی صاحبہ, جب انسان نے شادی کر لی, دو لوگوں نے شادی کر لی ہے, اب ٹھیک ہے اپنے اوپر بہت وہ جھیل رہے ہیں, لیکن اب بچے بھی ہو گئے ہیں, کم از کم اب جو ان کی زندگی وہ صرف اپنے لیے نہیں ہے, ان کے اپنے بچوں کے لیے ہے.
بالکل نہیں, اپنے لیے بھی زندگی کا لطف اٹھانے کے لیے اگر ان باتوں کا خیال رکھ کے کریں گے تو خود بھی زندگی کا لطف اٹھائیں گے, بچوں کے بچپن کا بھی لطف اٹھائیں گے. ورنہ اگر ہر وقت غصے کا ماحول ہے تو پھر بچے کچھ بھی کرتے رہیں گے, نظر میں کچھ نہیں آئے گا, وہ اچانک بڑے ہو گئے, ان کا کوئی لطف ہی نہیں لیا ماں باپ نے,
ماں باپ نے بھی نہیں لیا, بچوں نے بھی کیا زندگی گزاری ہوگی, یعنی لڑائی بھڑائی والے ماحول میں ان کی کیا تربیت ہوئی ہوگی. والدین ضرور یہ بات سوچیں, اور پھر یہی جو ہے ان کی تربیت آگے چل کر یہی کچھ دکھائے گی جو انہوں نے بچپنے میں اپنے سیکھا.
تو یہ اسلامی اصول ہیں زندگی کے, ان پر جو عمل پیرا ہوگا وہ ایک طرف خدا کے ہاں بھی ثواب حاصل کرے گا اور دنیا میں بھی بہترین زندگی آگے بڑھا کے لوگوں کے لیے, سماج کے لیے وہ بہتر شخصیت ثابت ہوگا اور لوگوں کے لیے آئیڈیل بنے گا.